आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
छैन म, यीशु मा छन् अन्तिम सासम छैन म
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, म आशा गर्दछु कि तपाईहरूले यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै धेरै आत्मिक लाभहरू प्राप्त गरिरहनु भएको छ अनि मैले तपाईहरूबाट पत्रहरू निरन्तर प्राप्त गरिरहेको छु, जुनले यो संकेत गर्दछ कि निश्चय नै यो बाइबल अध्ययन कार्यक्रमले तपाईहरूको आत्मिक जीवनमा धेरै नै लाभप्रद कार्य गरिरहेको रहेछ। म आशा गर्दछु र मेरो प्रभुसँग यही प्रार्थना छ कि आउने दिनमा पनि निरन्तर रूपमा यसले तपाईहरूको आत्मिक जीवनको लागि सहायता गर्नेछ र तपाईहरूलाई पवित्र धर्मशास्त्र बाइबलको अध्यापनमा अगाडि बढ़ाउन अझ धेरै मददगार हुनेछ। श्रोता मित्र, तपाईहरूका प्रतिक्रिया, तपाईहरूका सुझावहरू हामी सधैं नै स्वागत गर्दछौ। प्रार्थनाका विषयहरू छन् भने पनि हामीलाई लेख्न सक्नुहुनेछ, हामी तपाईहरूको निम्ति प्रार्थना गर्नेछौ अनि तपाईहरूले प्राप्त गर्नुभएका आशिषका कुराहरू हामीलाई जानकारी गराउनु भए हामी अति नै धेरै आनन्दित र खुशी हुने थियौं र परमेश्वरलाई धन्यवाद दिने थियौं। श्रोता मित्र, तपाईहरूलाई थाहै छ कि यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा रोमीको पुस्तकबाट अध्ययन गरिरहेका छौ। आज हामी रोमी 13 अध्यायबाट अध्ययन गर्न आरम्भ गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ सरकारसँग सम्बन्ध र छिमेकीहरूसँग सम्बन्ध। अमित्र, यस 13 अध्यायमा हामी अझै परमेश्वरका सन्तानहरूको सेवाको बारेमा कुरा गरिरहेका छौ। हामी यो देख्न गइरहेका छौ कि विश्वासीसँग स्वर्गीयमा नागरिकता छ, तर उही समयमा विश्वासी यहाँ यो संसारमा पनि नागरिक हुन्, संसारिक नागरिकता उसमा छ, जुनले उसलाई दुई किसिमको उत्तरदायित्वको दिन्छ। तर यदि यी दुई नागरिकता बीच आपसमा खण्डन वा मतभेद हुन्छ भने हाम्रो सधैं पहिलो उत्तरदायित्व स्वर्गीयमा हुनुहुने हाम्रो प्रभुतिर नै हुनुपर्छ। हाम्रा प्रभुले यो स्पष्ट पार्नुभयो कि हामीसँग मानव सरकारप्रति उत्तरदायित्व छ। तपाईँलाई यादै होला, उहाँलाई आफ्ना शत्रुहरूद्वारा यो प्रश्न सोधिएको थियो, कैसरलाई कर दिन उचित छ कि छैन। सिक्का देखाउनु भयो र भन्नुभयो उहाँले तिनीहरूलाई केही कुराबाट सिकाउन चाहनुहुन्थ्यो, जुन कुरा तिनीहरू स्वयंसँगै थियो। अनि म यो पनि सोच्दछु कि उहाँसँग पनि त्यस दिनमा आफ्नो गोजीमा सिक्का थियो। उहाँले तिनीहरूलाई सोध्नुभयो कि त्यस सिक्कामा कसको छाप छ, तिनीहरूले भने कैसरको। त्यसपछि उहाँले यो महत्वपूर्ण कथन भन्नुभयो, लुका 20:25 पदमा, यसकारण जे कुरा कैसरका हुन् कैसरलाई देऊ र जे कुरा परमेश्वरका हुन् परमेश्वरलाई देऊ। मित्र, सरकारहरू तिनीहरूलाई निश्चित अधिकार दिनुभयो। मानव सरकारको आरम्भमा उहाँले भन्नुभयो, उत्पत्ति 9:6, जसले मानिसको रक्तपात गर्दछ मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वभावमा वा आफ्नै स्वरूपमा बनाउनु भएको हो। परमेश्वरसँग मानव जीवनमाथि सम्मान र आदर छ, यो उहाँको दृष्टिमा अमूल्य छ। तपाईसँग अरू मानिसको जीवन लिने अधिकार छैन। यदि तपाई त्यो गर्नुहुन्छ भने तपाईले आफ्नै जीवनको दण्ड पाउनुहुन्छ। मित्र, हाम्रो समकालीन समाज यसको बारेमा बेग्लै किसिमले सोच्दछ र अपराधीहरूलाई हिरो र इमानदारी मानिसलाई चाहिँ डाकु बनाउँदछ। हामी त्यस्तो दिनमा रहेका छौं, खराबलाई असल र असललाई खराब भनिन्दछ। तर पनि विश्वासीहरूसँग सरकारप्रति उत्तरदायित्व छ। वास्तवमा पाउलले जवान प्रचारकलाई भने, पहिलो तिमोथी 2:1-3 यसकारण सबैभन्दा पहिले म अर्थी दिन्छु कि अन्तर्विन्ती प्रार्थना विनम्र निवेदन धन्यवादहरू सबै मानिसहरूका निम्ति सब प्रकारका भक्ति र गम्भीरतामा हामीले शान्ति र चैनको जीवन बिताउन पाऊ भनेर राजाहरू उच्च पदाधिकारीहरूका निम्ति पनि प्रार्थना गरियुन्। हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहण योग्य छ। मित्र, विश्वासीहरूको कर्तव्य स्वर्गीय नागरिकको रूपमा आत्मिक हो, अनि विश्वासीको कर्तव्य सरकारको मुनि एक नागरिकको रूपमा लौकिक वा संसारिक हो। यी दुई अलग बेग्ला बेग्लै कर्तव्यहरू र कामहरू हुन्। पाउलको दिनमा यहुदीहरू अहंकारी रोमी राज्यको अगाडि झुक्न अनिच्छुक थिए। यहुदीहरूले रोमको शहरमा त्यसको विरोध गरे, जुनको परिणाम स्वरूप क्लाउडियस रोमी सम्राटले तिनीहरूलाई एक समय त्यहाँबाट निकालिदिएका थिए। फरिसीहरूले आफ्नो पलिस्तिनको मुलुकमा रोमी अधिकारहरूको अस्वीकार गरे। तिनीहरू चाहन्थे कि त्यस पलिस्तिन मुलुकलाई इसरायल राष्ट्रको आफ्नै सरकारमा पुनस्थापन गरेको, अनि तिनीहरूले नै बडो चलाकीसँग येशु कहाँ आएर यो मामलाको उठाए। कैसरलाई कर दिन उचित छ या छैन, कैसरलाई ट्याक्स दिन उचित छ या छैन, तर येशुले बडो बुद्धिमानपूर्वक सरकारप्रति अधिकारीहरूप्रति आफ्नो कर्तव्य र उत्तरदायित्वको जताइदिनुभयो। हजुर, यो सत्य हो कि पाउलको दिनमा अधिकारीहरू शासकहरू पागल र हत्यारा प्रवृत्तिका थिए। नेरो रोमी साम्राज्यको सिंहासनमा थिए, त्यहाँ पिलातस र हेरोद पनि थिए। यी सबै दुर्जन दुष्ट शासकका झुण्डहरू थिए। तैपनि पाउलले भने कि विश्वासीहरूले सरकारमा हुने अधिकारीहरूको आज्ञा पालन गर्नुपर्दछ। त आज हामी रोमी 13:1-7 बाइबल अध्ययन गर्नेछौ, जहाँ हामी देख्नेछौ सरकारसँग सम्बन्ध। आउनुहोस् रोमी 13:1 हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, हरेक व्यक्ति शासन गर्ने शासकहरूका अधिकारमा अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। मित्र, हामी विश्वासीहरू पनि आफैलाई सरकारी अधिकारीहरू र उच्च पदाधिकारीहरू र शासकहरूको अधीनतामा रहनुपर्छ। कारण यही हो कि तिनीहरू परमेश्वरबाट खटिएका हुन्छन्, नियुक्त भएका हुन्छन्। यो सत्य हो कि यो विश्वको राज्यहरू शैतानको अधिकार मुनि छ र सबै सरकारहरूमा अन्याय र भ्रष्टता दुष्टता प्रशस्त छ। तैपनि परमेश्वरसँग अझै नियन्त्रण छ। इतिहासले त्यसको साक्षी दिन्छ र वर्णन गर्दछ कि कसरी केही समयको लागि सरकारहरू घमण्डमा र शानमा उदय भएका थिए, त्यसपछि तिनीहरू अन्तिममा विध्वंस र पतनमा झरे गिरे। यो किन? किनभने भ्रष्ट र अधार्मिकता दुष्टता अनियन्त्रित रोकथाम गर्न नसकिने कुरा बन्यो। जब कुनै राष्ट्रले यस्तो क्रिया गर्यो, परमेश्वरले त्यस्ता सरकार वा राष्ट्रलाई खत्तम गरिदिनुभयो, पूर्ण रूपमा ढालिदिनुभयो। परमेश्वर अझै शासन गर्नुहुन्छ यस पृथ्वीमा पनि, यो विश्वमा पनि। परमेश्वरले आफ्नो सिंहासनको राज त्याग गर्नुभएको छैन। उहाँ आफ्नो रथमा विजयपूर्वक सवार गरिरहनु भएको छ। न उहाँ अहिले पृथ्वीमा जे जस्ता कुराहरू घटिरहेको छ त्यस कुराले उहाँलाई डिस्टर्ब गरिरहेको छ। तपाईलाई थाहा होला, जब यहुदाको राजा उज्जिया मरे, यसैया विचलित र व्याकुल भयो र धेरै नै निरुत्साह भयो। उज्जिया असल राजा थिए र यसैयाले सोचे कि अब राजा उज्जियाको मृत्युपछि राज्य लथालुङ्ग अवस्थामा हुनेछ। त्यसकारण यसैया मन्दिरमा गए, जुन यस्तो समयमा जान उक्तम स्थान हो, सही समय हो र सही ठाउँ हो। परमेश्वरको उपस्थितिमा आए र परमप्रभु अग्लो र उच्च सिंहासनमा विराजमान गरिरहनु भएको देखे। अर्को शब्दमा, परमेश्वरले राज त्याग गर्नुभएको छैन। उज्जिया मरे तर परमेश्वर मर्नुभएको थिएन। परमेश्वर अझै सिंहासनमा हुनुहुन्थ्यो। अहिले क्रिस्टियनहरूको निष्ठा त्यो सिंहासन हो र यो पृथ्वीमा रहेको उसको सरकारप्रति उसको सम्बन्ध अधीनता हो। भनिएको छ, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। दुई पदमा भनिएको छ, यसकारण प्रशासकहरूका विरूद्धमा खड़ा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जजसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। अर्को शब्दमा, कसैले अधिकारीहरू अख्तियारवालाहरूको विरोध गर्दछ उसले परमेश्वरको धार्मिक विधानको विरोध गर्दछ, अनि जजसले विरोध गर्छन् तिनीहरू आफैले दण्डको आज्ञा पाउनेछन्। अर्को शब्दमा, जब हामी कुनै अधिकारीप्रति अनज्ञाकारी छौं तब परमेश्वरप्रति पनि हामी एक किसिमले अनज्ञाकारी हुन्छौं। बरु हामीले राजखुशीले हरेक अधिकारीहरूको अधीनमा परमेश्वरको अधीनमा भए जस्तै आफैलाई राख्नुपर्छ। सरकारको नियम कानूनको अधीनमुनि हामी आफैलाई राख्नुपर्छ। परमेश्वरले अधिकारीहरूलाई अधिकार दिनुभएको मात्र होइन, तर उहाँले तिनीहरू हरेकलाई खटाउनु भएको छ, नियुक्त गर्नुभएको छ, यही हेतुले कि तिनीहरूले जनताको भलाई र शान्ति कायम राखुन्। अब एउटा प्रश्न उठ्छ, यदि कुनै अधिकारी दुष्ट भएर परमेश्वरको नियमहरू उल्लंघन गर्छ भने के त्यस्ताको कुरा हामीले मान्नुपर्छ? अह, जुन कुरामा त्यसले परमेश्वरको नियम भंग गरेको छ त्यो कुरा मान्न आवश्यक छैन। जब परमेश्वर र मानिसहरूको आज्ञाहरू उल्टा छन् तब हामीले सधैँ परमेश्वरको आज्ञा मान्नै पर्छ। हाम्रो विकल्प केही छैन तर परमेश्वरको आज्ञा मान्न बाहेक। यदि कुनै सरकारको अधिकृतले विश्वासीहरूको विरोध गर्दछ र तिनीहरूलाई त्यस्तो काम गर्न आदेश दिन्छ जुन क्रिस्टियन विश्वासको मूल्य र मान्यताको विपरीत, त्यो मान्न कति पनि उचित छैन भने के गर्नुपर्दछ? त्यस अवस्थामा तिनीहरूले परमेश्वरको इच्छामा मान्नु पर्दछ। मेरो मतलब, विश्वासीहरूले सरकारको सबै ऐन नियमहरू विधानहरू मान्नु पर्दछ जुन ऐन र नियमहरू परमेश्वरको आज्ञाहरूको विरूद्धमा छैन। 3-4 पदमा भनिएको छ, किनभने सुकर्मको निम्ति होइन तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिड्दैन। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्। सरकारले व्यवस्था र नियम कानूनको कायम राख्नु पर्दछ। जब कुनै सरकारले त्यो गर्दैन भने म सोच्दछु कि क्रिस्टियनले त्यस व्यवस्था ऐन र कानूनको खराबीको विरोध गर्नै पर्छ। हामीले हाम्रा शासकहरूको अधिकारीहरूको आदर र सम्मान गर्नुपर्छ जसले व्यवस्थाको नियमको उचित रूपमा लागू गरिरहेको छन्। भनिएको छ, किनकि सुकर्मको निम्ति होइन तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिड्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्। अनि 5 पदमा भनिएको छ, यसकारण परमेश्वरको दण्डबाट बस्नलाई मात्र होइन तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनु पर्छ।
ख्रिस्टियनहरूले व्यवस्थाको नियम कानूनको वा शासकको यस कारणले मात्र आज्ञा पालन नगरौं किनभने हामी दण्डित हुनेछौ र हामीले यसको पालन नगरे जरिमाना तिर्नुपर्नेछ। अह मित्र, यस कारणले मात्र हामीले तिनीहरूको आज्ञा पालन नगरौं तर हाम्रो विवेकको खातिर, हाम्रो अन्तस्करणको खातिर यसको पालन गरौं। भनिएको छ पाँच पदमा, यस कारण परमेश्वरको दण्डबाट बस्नलाई मात्र होइन तर विवेकको निम्ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ। अनि छ पद, यसै कारणले पनि तिमी कर तिर्दछौ किनकि शासकहरू यसै कामको निम्ति निरन्तर लागिरहेका परमेश्वरका सेवक हुन्। जुन पैसा हामीले सरकारलाई कर तिर्छौं र जुनको दुरूपयोग भइरहेको देख्दा मलाई अति नै नराम्रो लाग्छ, तर पनि हाम्रो कर्तव्य हो, हामीले कर सरकारलाई दिनै पर्छ, यो हाम्रो उत्तरदायित्व हो। यसपछि सात पदमा हामी पढ्छौं, तिर्नुपर्ने कुरा सबैलाई तिर, कर तिर्नुपर्नेलाई कर, महसुल तिर्नुपर्नेलाई महसुल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर। यद्यपि सरकारमा धेरै अयोग्य अधिकारीहरू कर्मचारीहरू भए तापनि हामीले सरकारको आदर गर्नुपर्दछ। म विश्वास गर्दछु कि कुनै पनि सरकार खराब हुँदैन, तर सरकारमा बस्ने मानिसहरू खराब हुन्छन्। तापनि मित्र, हामीले अधिकारीहरूलाई सकेसम्म आदर गर्नुपर्छ। ख्रिस्टियन यस पृथ्वीमा भएको राज्यमा एक उत्तम इमान्दार नागरिक हुनुपर्छ, यद्यपि उसको खास नागरिकता स्वर्गमा भए तापनि। आजको यो बाइबल अध्ययनद्वारा हामी हरेकलाई परमेश्वरले धेरै धेरै आशिष दिनुभएको होस्।
Yesu re li ne chan amro प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।